नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चारवटा प्रदेशमा भोलि बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा। दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छान्न फोरममा चुनाव हुने।
निर्वाचन आयोग राष्ट्रिय सभा चुनावमा मत हाल्ने तरिका सिकाउँदै मत बदर नहोस् भन्ने उद्देश्य।
द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्ने गरी सेनाद्वारा कामलाई तीव्रता। सिन्धुपाल्चोकको बलेफी ए जलविद्युत आयोजनाको क्षमता विस्तार गर्ने तयारी।
उत्तर कोरियाद्वारा प्रतिबन्धित वस्तु निर्यातबाट झन्डै 20 करोड अमेरिकी डलर आमदानी। सिरिया र म्यानमारलाई हतियार बनाउने सामग्री बेचेको राष्ट्रसंघ दावी।
र थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो आहारा गोल्ड कप फुटबलको उपाधि। धरानमा शुरू बुढा सुब्बा गोल्ड कपको उद्घाटन खेलमा मनाङ पराजित।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चारवटा प्रदेशमा भोलि बस्ने पहिलो प्रदेशसभा बैठकको सबै तयारी पूरा भएको छ। भोलि प्रदेश नम्बर 2, 5, 6 र 7 पहिलो प्रदेशसभा बैठक बस्दैछ। भोलिको बैठकका लागि सबैजसो प्रदेशसभा सांसदहरू आफ्नो अस्थायी मुकाममा पुगेका छन्। दलहरूले पनि आवश्यक तयारी गरिसकेका छन्। राष्ट्रिय जनता पार्टी राजपा नेपालले भोलि हुने दुई नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। जनकपुरमा आज बसेको राजपाको संसदीय दलको बैठकले सांसद जितेन्द्र सुनलको नेतृत्वमा राजपा नेपालका सांसदहरूले प्रदेशसभा बैठकमा भाग लिने निर्णय गरेको छ। बैठकमा पार्टीको तर्फबाट सुनलले नै शुभकामना मन्तव्य व्यक्त गर्नुहुनेछ। प्रदेशसभा कार्यव्यवस्था समितिमा मनिष सुमन र सुरिता शाहलाई पठाउने निर्णय पनि बैठकले गरेको छ। प्रदेशसभा नियमावली मस्यौदा समितिमा रामनरेश राय, डाक्टर डिम्पल झा र रमेश पटेललाई पठाउने निर्णय पनि गरिएको छ। प्रदेशसभा सञ्चालनका लागि अध्यक्ष मण्डलमा किशोर शाहलाई पठाउने लगायतका निर्णय गरिएको राजपा नेपालका प्रदेश सांसद सुरेश मण्डलले जानकारी दिनुभयो। भोलिको प्रदेशसभा बैठकपछि प्रदेशका सभामुख र उपसभामुख लगायतको विषयमा मात्रै पार्टीमा छलफल हुने राजपाले जनाएको छ। आजको बैठकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर सहितका सबै अध्यक्षको सहभागिता थियो।
यसैबीच संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर 2 मुख्यमन्त्री चुनावी प्रक्रियाबाट चयन गर्ने निर्णय गरेको छ। जिल्ला पार्टी कार्यालय धनुषाको जनकपुरमा आज बसेको फोरमको संसदीय दलको बैठकले मुख्यमन्त्री चयनका लागि 3 सदस्यीय चुनाव समिति गठन गर्दै चुनावी प्रक्रियाबाटै मुख्यमन्त्री छान्ने निर्णय गरेको हो। दुई नम्बर प्रदेशको ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बन्ने र मुख्यमन्त्री आफूले पाउनुपर्ने फोरमको भनाई छ। फोरमले मुख्यमन्त्री पाउने र राज्यपालले सभामुख पाउने गरी दुई दलबीच यसअघि सहमति भएको थियो। प्रदेश सरकार र मुख्यमन्त्री चयनका लागि फोरमले पार्टी उपाध्यक्ष एवं प्रदेश नम्बर 2 प्रमुख रेणु यादवको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको छ। समितिको सदस्यमा प्रदेश नम्बर 2 मुख्य सचिव शम्भू झा र सचिव शेष नारायण यादव सदस्य हुनुहुन्छ। फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आज गठन भएको निर्वाचन समितिले भोलि आइतबारदेखि चुनावी प्रक्रियालाई अघि बढ़ाउनेछ। यद्यपि औपचारिक रूपमा चुनावमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्री चयनको अधिकतम प्रयास जारी राख्ने सहमति भएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिनुभयो।
यस्तै नेकपा एमाले प्रदेश नम्बर 2 संसदीय दलको नेता छान्नका लागि चुनावी प्रक्रिया अप्नाउने भएको छ। 107 सदस्यीय प्रदेशसभामा एमाले 21 सीटसहित तेस्रो ठूलो दलका रूपमा रहेको छ। 29 सीट भएको पहिलो दल संघीय समाजवादी फोरम र 25 सीटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमाले 2 नम्बर प्रदेशमा प्रमुख विपक्षी दलको हैसियत पाउनेछ। प्रमुख विपक्षी दलको नेता बन्न गर्न एमालेमा स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर दुईका संयोजक सत्यनारायण मण्डल र पोलिट ब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मंजू यादवले बताउनुभयो। मण्डलले आफू वरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राख्नु भएको छ, तर महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नम्बर दुईका तीनै तहको चुनावमा एमाले क्षति भोग्नु परेको भन्दै उहाँलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ। प्रदेश नम्बर दुईको प्रदेशसभामा चौथो शक्तिका रूपमा रहेको नेपाली कांग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन। यस्तै माओवादीबाट प्रदेशसभा दलको नेता बन्न महोत्तरीका भरत शाह, धनुषाका रामचन्द्र मण्डल र सिराहाका रामकुमार यादव बीच प्रतिस्पर्धा छ। माओवादी प्रदेश नम्बर दुईमा पाँचौं शक्तिका रूपमा रहेको छ।
भोलि शुरू हुने प्रदेश नम्बर सातको संसदमा प्रहरी निरीक्षकको नेतृत्वमा 30 जना मर्यादा पालक खटिने भएका छन्। 53 सदस्यीय प्रदेश संसदलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न 2 जना प्रहरी निरीक्षक र 7 जना महिलासहित 30 जना मर्यादा पालक खटिने भएका हुन्। प्रहरी निरीक्षक द्वय हिक्मत थापा र भीमदत्त जोशीको कमाण्डमा 30 जना मर्यादा पालकलाई अस्तिदेखि नै अनुशिक्षण भइरहेको छ।
प्रदेश नम्बर एकको सभामुखका लागि आउँदो माघ 29 गते चुनाव हुने भएको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको आज विराटनगरमा बसेको बैठकले प्रदेशको सभामुख उपसभामुखको चुनावको मिति निर्धारण गर्नुका साथै पर्सि सोमबार हुने प्रदेशसभा सञ्चालन सम्बन्धी विभिन्न निर्णयहरू गरेको छ। प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको बैठकले माघ 29 गते सभामुख र फागुन 3 गते उपसभामुखको चुनाव गर्ने निर्णय गरेको संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी दिनुभयो।
प्रदेश नम्बर एकको अस्थायी मुकाम विराटनगरमा मन्त्रालय राख्ने भवनको टुङ्गो लागेको छ। जस अनुसार मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा र प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय सिंचाई निर्देशनालयको कार्यालयमा हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो। यस्तै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणको कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, घरेलू तथा साना उद्योगको कार्यालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सुनसरी मोरङ सिंचाई आयोजनाको कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा सामाजिक विकास मन्त्रालय रहनेछन्। यस्तै क्षेत्रीय वन निर्देशनालयमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, क्षेत्रीय पशु सेवा कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जिल्ला समन्वय समितिको कार्यालयमा प्रदेशसभा सचिवालय रहने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो।
यस्तै लिम्बू भाषालाई प्रदेश नम्बर एकको सरकारी कामकाजको भाषा बनाउन प्रादेशिक भाषा तथा नामाकरण अभियान मञ्चले आज प्रदेश प्रमुख डाक्टर गोविन्द सुब्बालाई ज्ञापन पत्र बुझाएको छ। का संयोजक हरिचन्द्र लावतीको नेतृत्वको टोलीले विराटनगरमा पुगेर प्रदेश प्रमुख डाक्टर सुब्बालाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश नम्बर एकमा लिम्बू भाषालाई कामकाजको भाषा बनाउन पर्याप्त आधारहरू रहेको मञ्चको दावी छ। ज्ञापन पत्र बुझ्दै प्रमुख डाक्टर सुब्बाले मञ्चले उठाएका जायज कुराहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पाँच थरका लिम्बू भाषा, साहित्य, संस्कृतिको क्षेत्रमा सक्रिय अगुवाहरूको नेतृत्वमा गठित मञ्चले प्रदेश नम्बर एकका सबै सांसदलाई यसबारे ज्ञापन पत्र बुझाउने मञ्चका संयोजक लावतीले जानकारी दिनुभयो।
निर्वाचन आयोगले विभिन्न ठाउँमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई राष्ट्रिय सभा चुनावमा मतदान गर्ने बारेमा जानकारी गराएको छ। सम्बन्धित क्षेत्रीय निर्वाचन कार्यालयले आफ्नो क्षेत्रमा कार्यक्रम गरी एकल संक्रमणीय प्रणाली तथा बहुमतीय प्रणालीको आधारमा मतदान गर्ने तरिकाबारे जानकारी गराएको हो। राष्ट्रिय सभा चुनावमा भोट हाल्दा धेरै भोटहरू बदर हुन सक्ने भएकाले स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सांसदलाई त्यसबारेमा जानकारी गराइएको हो। स्थानीय तहका प्रमुख तथा उपप्रमुखले अहिलेको एकल संक्रमणीय प्रणालीका आधारमा मत हाल्ने विषयमा अन्यल रहेको बताएका छन्। 24 गते बुधबार राष्ट्रिय सभाको चुनाव हुँदैछ। 2 नम्बर प्रदेशबाट राष्ट्रिय सभाका लागि 8 जना निर्विरोध निर्वाचित भएकाले 2 नम्बर प्रदेश बाहेक अरू प्रदेशमा चुनाव हुनेछ।
नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर युवराज खतिवडाले प्रदेशमा बन्ने सरकारले संघीय सरकारबाट प्राप्त अनुदान र बजेटबाट मात्रै खर्च धान्न नसक्ने भएकाले प्रदेश स्तरमै आय स्रोत बढ़ाउनु पर्ने बताउनु भएको छ। प्रदेशमा उठ्ने राजस्व, मूल्य अभिवृद्धि कर र आयकर समेत स्थानीय, प्रदेश र संघीय तहमा बाँडिने भएकाले राजस्वको आधार बढ़ाउनु पर्ने खतिवडाले बताउनुभयो। विराटनगरमा आज प्रदेशको समृद्धिमा क्षेत्रीय स्तरका बैंक तथा वित्तीय संस्थाको भूमिका र आवश्यकता विषय कार्यशालामा उहाँले प्रदेश नम्बर एकमा पूँजी वृद्धि र आयका धेरै आधार रहेको बताउनुभयो। उहाँले औद्योगिक विकास, पर्यटन र जलविद्युत उत्पादनमा धेरै काम गर्न सकिने बताउनुभयो। 34,000 मेगावाट बिजुली 1 नम्बर प्रदेशबाटै निकाल्न सकिने तर लगानीका लागि सरकारी, निजी क्षेत्र र संघीय सरकारको स्वीकृतिमा विदेशी लगानीकर्ता ल्याउन प्रदेश सरकारले तयारी गर्नुपर्ने डाक्टर खतिवडाको सुझाव छ।
नेपाली सेनाले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्ने गरी कामलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यकालाई तराईसँग सड़क सञ्जालमा जोड्ने सबैभन्दा छोटो 76 किलोमिटर दूरीको द्रुतमार्गलाई देशको आर्थिक विकासको मेरुदण्ड मानिएको छ। द्रुतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रूपमा लिँदै पाँच ठाउँबाट एकैसाथ काम अघि बढ़ाएको प्रमुख सेनानी धर्मेन्द्र कुमार झाले जानकारी दिनुभयो। मक्खुबेसी कुलेखानी लेट डाँडा बुदुने र निजगढ़मा शिविर खड़ा गरेर रूख कटान गर्ने र हटाउने सड़कको रेखाङ्कन गर्ने र सड़क निर्माण गर्ने कामलाई अघि बढ़ाइएको छ। अर्का प्रमुख सेनानी भरतलाल श्रेष्ठले प्रत्येक 7 किलोमिटर क्षेत्रमा शिविर खड़ा गरेर कामलाई अघि बढ़ाउने योजना रहेको जानकारी दिनुभयो। प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई द्रुतमार्ग निर्माणको जिम्मा दिएको हो। द्रुतमार्गको निर्माणमा 1 खर्ब 12 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको छ। ललितपुरको खोकनाबाट शुरू भई बाराको निजगढ़मा पुगेर पूर्व पश्चिम राजमार्गमा जोड़िने द्रुतमार्गको ट्र्याक नेपाली सेनाले नै खोलेको थियो। द्रुतमार्गमा साना ठूला गरी झण्डै 100 पुल निर्माण गरिनेछ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाली संरक्षण निर्देशनालय हरिहर भवनको अनुरोध।
रासायनिक विषादीहरू मानव स्वास्थ्यका लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनुपर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनुपर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ, सबैले मनन गरौं, विषादीहरू बीज नै हुन्, औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चारवटा प्रदेशमा भोलि बस्ने पहिलो प्रदेशसभा बैठकको सबै तयारी पूरा, दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छान्न फोरमभित्र चुनाव हुने, एक नम्बर प्रदेशका सभामुखको चयन माघ 29 गते गरिने, निर्वाचन आयोग राष्ट्रिय सभा चुनावमा मत हाल्ने तरिका सिकाउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। सिन्धुपाल्चोकको बलेफी नदीमा निजी क्षेत्रबाट निर्माण भइरहेको 10.6 मेगावाट क्षमताको बलेफी ए जलविद्युत आयोजनालाई 18 मेगावाट क्षमतामा विस्तार गरिने भएको छ। साबिक 41 मिटर ग्रह सेडलाई 80 मिटर ग्रह सेडमा वृद्धि गरी थप विद्युत उत्पादन हुने देखिएपछि क्षमता विस्तार गर्न लागि आयोजना प्रमुख सन्दीप जीशीले जानकारी दिनुभयो। 2071 सालमा सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण शुरू भएको यो आयोजना 2077 असारमा सम्पन्न गर्ने लक्ष्य छ। 2072 भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको यो आयोजनाको लागत बढेर 2 अर्ब 70 करोड़ रूपियाँ पुगेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ युवराज भूषालले माघ मसान्तसम्म भूकम्पले भत्किएका थप 1 लाख घर पुनर्निर्माण हुने दावी गर्नुभएको छ। रिपोर्टर्स क्लबले आज गरेको कार्यक्रममा सीईओ भूषालले माघ मसान्तसम्म निर्माणाधीन घरको संख्या 3 लाख पुग्ने दावी गर्नुभएको हो। आउँदो मनसून अघि 4.5 लाख पीड़ितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको दावी गर्दै उहाँले वर्षात अघि नै 60% भूकम्प पीड़ितलाई स्थायी आवासको व्यवस्था गर्ने लक्ष्य प्राधिकरणको रहेको बताउनुभयो। माघ 26 गते बस्ने प्राधिकरण करण निर्देशक समितिको बैठकले दोस्रो किस्ता पुष मसान्तसम्म लिइसक्नुपर्ने भनिएर तोकेको म्याद थप्ने वा नथप्ने बारे निर्णय गर्ने भूषालले जानकारी दिनुभयो।
ओखलढुङ्गा र रामेछाप जोड्ने लिखु नदीको पक्की पुल 6 वर्षमा पनि निर्माण हुन सकेको छैन। 2 वर्षमा पुल निर्माण सकिनुपर्ने भए पनि निर्माण शुरू भएको 6 वर्षमा जग मात्रै निर्माण गरिएको छ। 2 वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी 2068 सालमा कन्काई अम्बुद्ध जेबी कम्पनीले ठेक्का सम्झौता गरेको थियो। कम्पनीले निर्माण सामग्रीको अभावमा समयमै काम सक्न नसकेको बताउँदै आएको छ।
इलामको सूर्योदय नगरपालिकाले सड़कलाई 15 मिटर चौड़ा पार्ने निर्णय गरेपछि त्यसमा विवाद भएको छ। 15 मिटर सड़क विस्तार गरे नगरवासी सुकुम्बासी बन्ने भन्दै सूर्योदय नगरपालिकाका बासिन्दा आक्रोशित बनेका छन्। नगरपालिका र जनप्रतिनिधिहरूले स्थानीय बासिन्दासित परामर्श नै नगरी 15 मिटर चौड़ा सड़क कायम गराउने सूचना प्रकाशन गरेकाले संघर्ष समिति नै गठन गरेर आन्दोलन शुरू गरेको संघर्ष समितिका संयोजक शिवकुमार राईले जानकारी दिनुभयो। मेची राजमार्ग बीचबाट दुवैतर्फ 7.5 मिटर कायम गराउँदा 4 लेन बाटो बन्न सक्ने भए पनि नगरपालिकाले 15 मिटर कायम गरेकाले असन्तुष्ट भएको संघर्ष समितिका संयोजक राईको भनाई छ।
गुन्द्री छोएको न्यूमा कुटिएका दैलेखको डुङ्गरीका पहलबहादुर कामीले त्यस विरूद्ध उजुरी गर्नुभएको छ। दैलेखको महाबु गाउँपालिका 2 डुङ्गरीका 55 वर्षीय पहलबहादुरले त्यही ठाउँका भीमबहादुर रोकाएर खरी गैराका नगेन्द्र खत्री विरूद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी मुद्दाको जाहेरी दिनुभएको हो। गएको 10 गते भीमबहादुरको घरमा गुन्द्री छोएको न्यूमा आफूलाई कुटपिट भएको पहलबहादुरको भनाइ छ। घटनाको 10 दिनमा उहाँले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिनुभएको हो। घटनाबारे आवश्यक छानबिन अघि बढाउन गैडाबाज प्रहरी चौकीलाई निर्देशन दिएको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो।
डडेलधुराको भागेश्वर गाउँपालिकाले गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउनका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। नियमित स्वास्थ्य जाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने भएकाले नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन स्वरूप भत्ता दिन लागेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला कुमारी भट्टले जानकारी दिनुभयो। 4 पटकसम्म नियमित स्वास्थ्य जाँच गरेको र प्रसूति सेवाली स्वास्थ्य चौकीमा नै सुत्केरी गराउने आमालाई 200 रुपियाँका दरले 5 दिनसम्मको भत्ता र खानाको व्यवस्था गरिएको अध्यक्ष भट्टले बताउनुभयो।
ब्लड क्यान्सरले बिरामी भएका साथीलाई बसाउन दोलखा सदरमुकाम चरीकोटको गौरीशंकर बोर्डिङ स्कूलका विद्यार्थीले चिया बेच्न शुरू गरेका छन्। कालिन्सुक माभिमा कक्षा 9 मा अध्ययनरत 14 वर्षीय मदन केसीलाई बसाउने अभियानका लागि गौरीशंकर बोर्डिङ स्कूलको कक्षा 5, 6 र 7 मा अध्ययनरत विद्यार्थीले चिया बेच्ने अभियान शुरू गरेका हुन्। गएको बुधबारदेखि चिया बेच्न थालेका विद्यार्थीले पहिलो दिन नै 57,965 रुपियाँ संकलन गरेका थिए। मदनलाई ब्लड क्यान्सर भएको र उपचारका लागि आर्थिक समस्या भएपछि रकम संकलन गर्न अभियान शुरू गरेको विद्यार्थीहरूले बताएका छन्।
नेपाली सेनाले डोटीको पूर्वी चौकी गाउँपालिका 2 बगलेगमा आज 1 दिने निशुल्क स्वास्थ्य शिविर गरेको छ। डोटीको जिल्ला सदरमुकाम सिलगढ़ीमा रहेको नेपाली सेनाको रुद्रध्वजगणले 1 दिने निशुल्क स्वास्थ्य शिविर गरेको हो। सुदूरपश्चिम प्रितना दिपायल राजपुर ब्यारेकका प्रितनापति उपरथि झंकरबहादुर कडायतले डोटेलीलाई बिरामी परेर गाउँघरमा थला परेका वृद्ध वृद्ध तथा अशक्त केटाकेटीहरूलाई घरमै उपचार गर्ने उद्देश्यले सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण बारेमा लेखिएको टिप्पणी पढेर मौसम दाहाल हाम्रो फेसबुकमा प्रश्न गर्नुहुन्छ। नयाँ सरकार बन्न लाग्दा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले कतै वाम गठबन्धनभित्र दखल ल्याउने त होइन?
यसै विषयमा भवानी पनेरूलाई लाग्छ यो बेमौसमी मायामा केही तरलता पक्कै छ। उहाँ आग्रह गर्नुहुन्छ देशको लागि कुनै कालो छाया हुने कामको समझदारी नहोस्।
धादिङका रविन परियारले लेख्नु भएको छ, अचम्म लाग्यो, सुषमा स्वराजको अगाडि देशको सिमाना मिचेको विषयमा कसैले केही बोलेनन्, यसले त नेपालमा भारतीय प्रभाव कति छ भनेर स्पष्ट पारेन र?
प्रदेश नम्बर 1 मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको खबर उज्यालो अनलाइनमा पढेर ऋषिराज राई फेसबुकमा लेख्नुहुन्छ, तपाईहरूको भन्दा ठूलो जनसंख्या अरू जातिको हुन सक्छ, अब के अर्कै भाषा सरकारी कामकाजको हुनुपर्छ भन्ने त? बेअर्थको राजनीति नगरौं, विकास भाषाले गर्ने होइन नियतले गर्ने हो।
दिनेश वशिष्ठ भट्टराईको ट्वीट छ, फेरि यस्तै जातीयता र पहिचानको बखेडा झिक्न थाल्ने हो भने कुनै तन्त्रले पनि यहाँ विकास हुँदैन, पहिले नेपाली भनेर चिनिने प्रयास गरौं न।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र सुजाता खत्री। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ। स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
चौबिसै घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
जानी जानी।
Machapuchra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अति प्रभावित क्षेत्रमा 20,000 थान सुपानेट झोल वितरण गरिएको छ। अति प्रभावित काँकडभिट्टा, बाहुनडाँगी र पृथ्वीनगरका बासिन्दालाई झोल वितरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत मधुसूदन कोइरालाले जानकारी दिनुभयो।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। उत्तर कोरियाले प्रतिबन्धित वस्तुहरूको निर्यातबाट झण्डै 20 करोड़ अमेरिकी डलर कमाएको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार राष्ट्रसंघको प्रतिबन्धका बावजुद उत्तर कोरियाले प्रतिबन्धित वस्तु निर्यात गर्ने गरेको र 20 करोड़ डलर भन्दा बढ़ी आमदानी गरेको हो। उत्तर कोरियाले रासायनिक हतियार बनाउन सिरियालाई सहयोग गरेको र म्यानमारमा समेत हतियार पुर्याएको राष्ट्रसंघको प्रतिवेदनमा दावी गरिएको छ। उत्तर कोरियाले गर्दै आएको गैर कानूनी निर्यात चीन, रूस, मलेसिया लगायतका देशले समेत रोक्न नसकेको राष्ट्रसंघले दावी गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल पुलिस क्लबले 16 आहारा गोल्ड कप फुटबलको उपाधि जितेको छ। पोखरा रंगशालामा आज भएको फाइनल खेलमा 3-स्टार क्लबलाई 1-0 गोलले हराउँदै पुलिसले उपाधि उचालेको हो। निर्धारित 90 मिनटमा गोल हुन नसकेपछि अतिरिक्त समयको 10 मिनटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरेका हुन्। जितसँगै पुलिसले 7 लाख रूपियाँ पुरस्कार पाएको छ। उपविजेता बनेको 3-स्टारले 4 लाख रूपियाँमा चित्त बुझाएको छ।
यस्तै मनाङ मर्सङ्गे क्लब 20 बुढा सुब्बा गोल्ड कप फुटबलको पहिलो चरणबाटै घर फर्किएको छ। धरानमा आजदेखि शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा क्लबसित 1-0 पराजित भएपछि मनाङ पहिलो चरणबाटै घर फर्किएको हो। संकटालाई जिताउँदै सेमी फाइनलमा पुर्याउन विदेशी खेलाड़ी इर्नेस्टले गोल गरे। बुढा सुब्बा गोल्ड कपको विजेताले 6 लाख र उपविजेताले 3 लाख रूपियाँ पुरस्कार पाउनेछन्।
र 13 ढोरपाटन महिला डबल लीग भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। आज भएको फाइनलमा न्यू डायमण्ड एकाडेमीको टोलीलाई 3-0 को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो। ढोरपाटन लीग भलिबलमा एपीएफको यो 5 उपाधि हो। उपाधि विजेता एपीएफले 3,25,000 रूपियाँ पुरस्कार पायो भने न्यू डायमण्ड क्लबले 1,70,000 रूपियाँमा चित्त बुझाएको छ।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ पाल्पाबाट साथी देव पचबैया।
आ आजको रंग दर्पण पालपाली साहित्यको बारेमा केन्द्रित छ।
जनताका मतमा चढेर सुखको सत्ता र भत्ता लिने आफ्नो स्वार्थ पुरा भए पछि छिटै औकात नै बिर्सने।
साहित्यकार टंक पन्त विचार सोच र चिन्तनलाई सृजनाको माध्यमबाट जनमानसमा पुर्याउन मद्दत गर्ने साहित्य क्षेत्र पाल्पामा त्यति फस्टाउन सकेको छैन। अन्याय अत्याचार विकृति र विसंगति विरुद्ध धावा बोल्न सक्ने साहित्यिक क्षेत्र खस्किएपछि राजनीतिक नेतृत्वसँगै कर्मचारी तन्त्रमा समेत छाडापन बढेको साहित्यकारहरूको बुझाइ छ। साहित्यकार विजय पन्त:
शिक्षा दिने गुरुहरू 45 मिनट बिताउँछन्, देश हाक्ने प्रशासकहरू मात्र 5 बजाउन आलटल गर्छन्, जनप्रतिनिधिहरू खर्च देखाउनमै आलटल गर्छन्, निर्वाचन आयोग जनमत देखाउनमै आलटल गर्छ, लाग्छ आज मीडियाहरू सत्य सूचना दिन नै आलटल गर्छन्, न्यायालयहरू न्याय दिनमा नै आलटन गर्छन्। आखिर किन फूर्ति साथ काम गर्नुपर्छ? देश यसरी नै चल्दैछ।
सृजनामा समस्याको पहिचान गरी समाधानका लागि उपाय समेत सुझाउन सक्ने क्षमता हुन्छ, तर यति शक्तिशाली साहित्यिक क्षेत्रमा पाल्पामा भने पुरानै केही स्रष्टाहरूको मात्रै उपस्थिति देखिन्छ। साहित्यकार खत्री कमल:
पृथ्वीपाल सेनदेखि अहिलेसम्म 3 पुस्ताले साहित्यमा योगदान पुर्याइसकेको छ मोटामोटी रूपमा, तर त्यसको संरक्षणका लागि राज्यले कुनै लगानी गरेको पनि छैन। साहित्यिक संघ संस्थाहरूले शोध खोज आदि इत्यादि गरेर ती कृतिहरूको संरक्षण गरेका पनि छैनन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले वृत्ति विकासका लागि सिर्जना गरिएका कृतिहरूबाट गरिएको शोधखोजबाट पाल्पाको साहित्य समृद्ध छ अनि पछि त्यसको संरक्षण भएको छ भनेर भन्न मिल्दैन। साहित्यिक संघ संस्थाहरूमा अप्रत्यक्ष रूपमा गुटबन्दी छ। क्याम्पसका उप प्राध्यापकहरूले कुनै कृति प्रकाशन गरे भने त्यस्ता कृतिहरूको विमोचन भनेको क्याम्पसकै सभाभित्र गरिन्छ र त्यसको आयोजक चाहिँ नेपाली विभाग बन्छ र त्यो क्याम्पसभन्दा बाहिर आउन सकेको छैन।
म भित्र म खोज्न अनन्त गहिरामा पुग्छु, अन्धकार 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 सिर्फ मात्र अन्धकार भेटाउँछु, तिक्त बनाएर स्वयंमा रिक्तताको महसुस गर्छु, निराश थकित अनि दुखित हुन्छु, आत्मा ग्लानिले प्राजित हुन्छु, म भित्रको म खोजिरहेको छु पाउन सकेको।
लेखक एवं बुद्धिजीवी निर्मल श्रेष्ठ भन्नुहुन्छ, साहित्य कला र प्रतिभा बचाउँदै समाज परिवर्तनका लागि महिलाहरूको भूमिका अझ महत्वपूर्ण हुन सक्छ।
जुन महिलाहरूको साहित्यमा जुन भूमिका हुन्छ त्यो अहम भूमिका छ। धेरै जसो समाजमा घुलमिल भएको हुन्छ, परिवारमा घुलमिल भएको हुन्छ, त्यसको जुन एउटा स्पन्दन हो त्यसले साटेको हुन्छ। यो महिलाहरूले कोर्नुपर्छ र महिलाहरूले यसलाई सबै समाजमा पनि यसलाई लिएर जानुपर्छ, किनभने नारी हस्ताक्षरहरू पनि कम छ। त्यसमा कम हुनुको कारण किन भन्दाखेरि उहाँहरूसँग भए गुणहरूलाई पनि त्यसलाई बाँधेर राख्नुहुन्छ, त्यसलाई निकाल्नुपर्छ, किनभने संसारमा कहीँ पनि त्यो महिलासँग नजोडिएको आन्दोलन सफल भएको छैन। साहित्य पनि एउटा के छ भने आन्दोलन हो, त्यसमा के छ भन्दाखेरि यसलाई लिएर जानको लागि निश्चय पनि विचार लिएर निर्देशित गर्नुपर्छ, सामाजिक रूपान्तरको सम्भाग हुनु।
खाए तिरकमै जता ढुलमुले पैसा थियो लोभिने, पैसाले सबको मनै धमिलिने, निर्णायकै भइदिने, पैसा नै सब थोक बनी दुनिया उर्ली नसा उम्लियो, पैसा नै नभए दशा रगतमा खोला बनी बग्दियो।
साहित्यिक क्षेत्रमा अहिलेसम्म भएका प्रगति र उपलब्धिमा पुरुषको जत्तिकै महिलाको पनि हात छ, तर प्रगतिको बाटोमा पुरुषले बाटो छेक्ने पुरानै चलनले पनि महिलाहरू यस क्षेत्रमा अघि बढ्न सकेनन् भन्नुहुन्छ साहित्यकार एवं त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाकी उप प्राध्यापक लक्ष्मी गेवाली:
पुरुषहरू जसरी अगाडि आए, साहित्यको क्षेत्रमा अगाडि आए, उनीहरूलाई साहित्यको विकासमा प्रेरित गर्नको लागि त महिलाको भूमिका अत्यन्तै छ, तर त्यही हिसाबले नारीहरूलाई अगाडि ल्याउनको लागि अलिकति पुरुषहरूले केही कन्जुसाई गरेको हो कि जस्तो लाग्छ मलाई। त्यसलाई परिमार्जन गर्नुपर्ने आजको आवश्यकता हो, त्यो परिमार्जन नभएको हो कि जस्तो लाग्छ।
समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने साहित्यकार उदार बन्नुपर्छ। गुटबन्दी र सीमित घेराबाट बाहिर निस्किएर सबै स्रष्टाहरू एउटै मञ्चमा अट्न सक्नुपर्छ। पुराना पुस्ताले सृजना गरेका कृतिहरूलाई शोधखोज र समर्थन गरे पछिका पुस्ताले जान्ने र बुझ्ने अवसर पाउनेछन्। तब मात्रै पुरानो इतिहास बोकेको पाल्पाली साहित्यिक क्षेत्र अगाडि बढ्न सक्छ।
कागहरू कराए नि कुकुर भुके पनि सारा कुरा बिर्सिएर बिन्दास हुनुपर्छ। गुला फजे फक्रिएको पवित्र यो नाता काँडाहरू बीचमा पनि झकास हुनुपर्छ। तिम्रो मेरो सम्बन्ध यो खास हुनुपर्छ। पीड़ा व्यथा भगाएर झम्म पार्न सक्ने प्रेम रूपी मदिराको गिलास हुनुपर्छ। तिम्रो मेरो सम्बन्ध यो खास हुनुपर्छ।
रंग दर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चारवटा प्रदेशमा भोलि बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा। दुई नम्बर प्रदेशमा मुख्यमन्त्री छान्न फोरममा चुनाव हुने।
निर्वाचन आयोग राष्ट्रिय सभा चुनावमा मत हाल्ने तरिका सिकाउँदै मत बदर नहोस् भन्ने उद्देश्य।
द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्ने गरी सेनाद्वारा कामलाई तीव्रता। सिन्धुपाल्चोकको बलेफी ए जलविद्युत आयोजनाको क्षमता विस्तार गर्ने तयारी।
उत्तर कोरियाले प्रतिबन्धित वस्तु निर्यात गरेर झन्डै 20 करोड अमेरिकी डलर कमाएको दावी। सिरिया र म्यानमारलाई हतियार बनाउने सामग्री बेचेको राष्ट्रसंघको प्रतिवेदन।
र थ्री स्टारलाई हराउँदै पुलिसले जित्यो आहारा र गोल्ड कप फुटबलको उपाधि। धरानमा सुरु बुढा सुब्बा गोल्ड कपको उद्घाटन खेलमा मनाङ पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।